رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین ڈیئر ویورز آف مدنی چینل یہ سبق آموز خبریں لیے حاضر ہوں
طلاق کی قانونی جنگ لڑتے لڑتے جوڑا کنگال ہو گیا برطانوی دارالحکومت لندن کا شمار طلاقوں کے لیے مہنگے ترین شہروں میں ہوتا ہے قانونی پیچیدگیاں اور وکلا کی بھاری فیس اگرچہ امیر جوڑوں کے لیے کوئی معنی نہیں رکھتی مگر لندن کا ایک جوڑا اپنی طلاق کی قانونی جنگ لڑتے لڑتے کنگال ہو گیا برطانوی اخبار ڈیلی میل کے مطابق گزشتہ ہفتے جوڑے کے درمیان دو سال کی طویل اور تھکا دینے والی قانونی جنگ کا اختتام ہوا اور عدالت نے طلاق کی منظوری دے دی سماعت کرنے والے جج نے کہا کہ ایک دوسرے سے الگ ہونے اور ایک دوسرے سے جیتنے کے چکر میں جوڑے نے اپنی تمام ملکیت گنوا دی جج کا کہنا تھا کہ جوڑے نے 22 سال تک شادی شدہ زندگی گزاری اور ان کے 3 بچے ہیں اور ان کی زندگی خوشحال گزر رہی تھی مگر پھر اچانک انہوں نے طلاق کا فیصلہ کیا اور جوڑے کی زندگی سے معلوم ہوتا ہے کہ دونوں نے طلاق کے فیصلے کے بعد قرض لے کر زندگی گزارنے کی کوشش کی اور اب دونوں پر 600,000 پاؤنڈ تک قرض ہو چکا ہے طلاق کا فیصلہ دینے والے جج نے بتایا کہ جوڑے کے پاس واحد مشترکہ ملکیت ایک گھر بچا تھا جس کو فروخت کر کے 630,000 پاؤنڈ کی رقم حاصل ہوئی ہے جو دونوں میں مشترکہ طور پر تقسیم کی جائے گی عدالت کے مطابق گھر فروخت سے حصے میں آنے والی رقم سے دونوں اپنے قرضے اتارنے سمیت وکلا کی فیس ادا کریں گے اور یوں حقیقی طور پر دونوں کے پاس 2 سال کی جنگ کے بعد محض 5,000 پاؤنڈ ہی بچیں گے جج نے جوڑے کی طلاق پر افسوس کا اظہار کیا اور ساتھ ہی اس پر بھی افسوس کیا کہ ایک دوسرے کو نیچا دکھانے کی کوشش میں جوڑے نے کس قدر خود کو تباہ کر دیا طلاق لینے والے جوڑے کی شناخت خفیہ رکھی گئی تاہم ان کی طلاق پر سب نے افسوس کا اظہار کیا
کہاں تک کہاں پہنچے دیکھیے آپ یعنی بہت نقصانات طلاق ہے لیکن یہ بھی عجیب و غریب آپ نے ایک سمجھے پورا ایک واقعہ ہوا ہے کہ سب لوٹ گیا سب اجڑ گیا ختم ہو گئے طلاق کے نقصانات ہی نقصانات ہیں اور طلاق ہوتی ہے آپس کی نااتفاقی اور جھگڑوں کی وجہ سے ذہنی مانگی نہیں ہوتی یہ بعض وقت بنیادی چیزیں بنتی ہیں اور میں یہ بھی عرض کر دوں کہ اس کا ایک بنیادی سبب جسے بیان کیا جا سکتا ہے وہ ہمارے ہاں عدم برداشت ہے یعنی اگر خدا نہ خواستہ ایک اسٹیج پر کوئی نوبت آ ہی جائے ٹھیک ہے یہ میں بالکل میکسیمم بیان کر رہا ہوں کہ اب سوائے اس کے کہ طلاق ہو جدائی ہو اور کوئی آپشن نہیں ہے دیر از نو آپشن ایکسیپٹ ڈائیورس اوکے تو یہ آپ کو میں بیان کروں کہ اس جب ایسی کوئی نوبت آ جائے تو کم سے کم ڈیمیجز کی طرف جائیں کم سے کم نقصان کی طرف جائیں کہ وہ کون سا وے استعمال کیا جائے جس سے کم ڈیمیجز ہوں کم سے کم نقصان ہو ریلیشن شپ کی کم از کم اتنی اہمیت اور حیثیت تو رہے کہ آگے کی زندگی یہ گناہوں سے بچ کر گزر سکے خاندانوں کو کس طرح مطلب کہ اس کو مینیج کر سکے کیونکہ ہوتا یہ کہ سم ٹائم جب اس طرح طلاق ہو جاتی ہے تو ان کے بچے ہوتے ہیں اب بچے تو طلاق تو میاں بیوی میں ہوئی ہے نا بچے کو تھوڑی کو طلاق ہوئی ہے کہ بچے کو کیا طلاق ہوگی اب وہ آدھا ادھر آدھا ادھر اتنے برسوں یہاں اتنے برسوں وہاں اس لیے میں عموماً آپ کو عرض کرتا رہتا ہوں کہ جیسے شادی سے پہلے نا بندہ کسی اور مائنڈ پہ جیتا ہے جب شادی ہو جاتی ہے تو بیوی شوہر کے لیے اور شوہر بیوی کے لیے سوچنا شروع کر دیتا ہے مگر جب ان کا بچہ ہو جاتا ہے نا تو یہ دونوں مل کر بچوں کے لیے سوچنا شروع کر دیتے ہیں اب کوئی بھی آپس کا ڈسپیوٹ پیدا ہوتا ہے تو فوراً دیکھیں کہ یار ہم تو چلو مثال کے طور پر کچھ ریلیکسیشن موڈ میں چلے جائیں گے یا چلو فارغ ہو جائیں گے और ये इधर में उधर, बच्चा किधर? और फिर दुनिया में जायदादों के झगड़े, पैसों के झगड़े, तकसीम के बाद फिर जनाब इसका इतना, इसका इतना, ये तो बहुत सारे इश्यूज हैं। बेहतर नहीं है कि आदमी कंप्रोमाइज कर ले, बर्दाश्त कर ले, एक दूसरे को मतलब कि इग्नोर करे और तलाक की तरफ ना जाए? हो सकता है इस वक्त कई ऐसे शायद घर में फैमिली मेंबर्स, जोड़े शायद देख और सुन रहे हो कि जो बहुत ही एक सिचुएशन में हो कि बस नहीं बनती, बना ले भाई, क्यों नहीं बनती? झगड़ा है किस चीज का? उससे बच्चा संभालने में गलती की, शोहर ने डांट दिया, चीखो पुकार हो गई, यार ये जबान चलाती है तो आपका हाथ भी तो चलता है, जबान चला तो आप हाथ चलाते हो, दोनों गलत है ना, उसको जबान चलाने की इजाजत है ना आपको हाथ चलाने की इजाजत है, ना आपने बदतमीजी करने के लिए शादी की थी ना आपने मारने के लिए शादी की थी, वो आपका शोहर है और यकीनन उसके बहुत सारे हुकूक आपके जिम्मे हैं, तो इसी तरह ये आपकी बीवी और उसके भी कई हुकूक आपके जिम्मे हैं, ना आप उस पर जुल्म करें ना वो आप पर जुल्म करे, एक दूसरे के औकात कार की रियायत रखें, एक दूसरे के एहसास को समझिए, एक दूसरे की हाजत और जरूरतों को समझने की कोशिश करें कि ये है क्या और किस तरह हम एक दूसरे के लिए जीना चाहिए। थोड़ा सा कंफ्यूजन पैदा हो तो प्लीज बैठ जाएं, जैसे इस पर बैठ जाए बोले यार बात क्या है। मैं इसमें ज्यादातर पता है बोलता रहता हूं शायद आपको कि इसमें मेरा इस्लामी भाई बेहतरीन किरदार अदा करे, यार आप मर्द हो, यू आर मैन, बी मैन, आप बेटे बता प्रॉब्लम क्या है। अच्छा पहले आप बताए मुझसे क्या आपको शिकायत है, आप डायरेक्ट सवाल कर लें इंशाल्लाह बेहतर हो जाएगा। आप सवाल कर लें अच्छा बताए मुझसे प्रॉब्लम क्या है आपको, और जब आपको ये आपका शोर पूछे ना प्रॉब्लम क्या है तो आप भी लड़ना शुरू नहीं कर दीजिएगा कि नहीं बस छोड़ो, नहीं क्यों छोड़ो भाई, छोड़ने के लिए तो नहीं शादी की थी कि छोड़ो, नहीं छोड़ना भाई, नहीं छोड़ेंगे। और आप भी गुस्से में नहीं आना, गया जब पूछ रहा हूं एक बार मोहम्मद से तो बता क्यों नहीं देती हो, तो ये फिर क्या फायदा होगा। तो ये पूछो क्या बात है। अब आप देखिए यार उसकी शिकायत वाजिबी है, उसकी शिकायत वाजिबी है। मिसाल के तौर पर आजकल जैसे मेरी मालूमात के मुताबिक रिसर्च भी है, ये मैं मतलब अपने घर घर की खाली बातें जैसे घड़ी भी बातें नहीं कर रहा, ये रिसर्च भी है कि मोबाइल फोन का इस्तेमाल है ना, इसने बहुत सारे घरों को इस पर डिस्टर्ब किया हुआ। अब आदमी देर देर तक वीडियो गेम्स खेल रहा है, अब शोर है भाई, शोर हो यार भाई, लड़के को छोकरे लड़के जिसको बिल्कुल बैचलर किस्म के कोई मतलब के वो टीनेजर थोड़ी हो आप, क्या आपको इतना ज्यादा समझाया जाएगा यार, आफ्टर यू आर मैरिड पर्सन, शादीशुदा आदमी हो, शादीशुदा जिंदगी गुजारे ना आप, ये कोई वीडियो गेम खेलने की आपकी उम्र है और जिंदगी है, वे तो वैसे ही कुछ भी नहीं है, नहीं खेलनी चाहिए। मैं आपको आपके एज के हिसाब से चोट कर रहा हूं, क्लोज करें इसको यार, टाइम दे, सो जाएं, पढ़े लिखे, उसको लगे कि हाँ मैं एक समझदार, मैच्योर्ड और एक मतलब कि एक सेंसिबल मर्द की बीवी हूं। जी हाँ, माफ कीजिएगा गुस्से में मत आइए, एक एहसास होता है तो कभी बीवी वो अपने मतलब बनाओ सिंगार मेकअप कपड़े ये वो उल्टी सीधी हरकतें, तो देना सोशल मीडिया, तो आप इसलिए शादी की थी कि आप सोशल मीडिया पे लगी रहेंगे, बाबू शोर है आपको, उसको टाइम तो दें आप। तो मेहरबानी करें, सबसे पहली चीज अपनी जबान की हिफाजत करें, इंशाल्लाह आपने अगर अपनी जबान बचा ली तो समझिए कि 90% आपके डिस्प्यूट खत्म हो गए। आप सोचिए कि यार ये मेरा बोलना बदतमीजी बद अखलाकी कोई मतलब के मैनर से हटकर बात तो नहीं होगी, ये मैं आप दोनों की बात कर रहा हूं। मैं बताऊं आप दोनों की अंडरस्टैंडिंग है ना, अगर राइट लेफ्ट में कोई प्रॉब्लम है ना वो भी आप अल्लाह ने चाहे तो दोनों मिलकर हैंडल कर लोगे, या यू कैन हैंडल इट, बट आपकी अंडरस्टैंडिंग बहुत जरूरी है। आप दोनों अपनी अंडरस्टैंडिंग पैदा कर, इस वक्त मैं आपके राइट लेफ्ट पर कोई डिस्कस नहीं करूंगा, मैं सिर्फ आप दोनों की बात करता हूं जो इस वक्त आप आपस में लड़ाई झगड़े का माहौल बनाकर बैठे हुए हो, गरज चमक सब, अभी थोड़ी देर पहले गरज चमक की बातें हुई थी, इसमें एहतियात करनी पड़ती है। हाँ, और ये कोई एक का दिन में नहीं हो जाता, अब आहिस्ता आहिस्ता लड़ते रहे, मिसाल के तौर पर मजबूत से मजबूत दीवार पर मैं रोजाना थोड़ा 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 मारता ही रहूं, थोड़ा मारता ही रहूं, थोड़ा मारता ही रहूं, आहिस्ता आहिस्ता दीवार में से मिट्टी गिरेगी, गड़ा होगा, गड़ा होगा, गड़ा होगा, फिर एक दिन आएगा कि हल्का सा धक्का भी दीवार गिरा देगा। जी हाँ, यही प्रॉब्लम, यही तो समझने की जरूरत है कि कभी महीने में, 15 दिन में, 1 हफ्ते में कुछ ना कुछ, कुछ ना कुछ बदतमीजी का, बद अखलाकी का, ना इतफाकी का अथोड़ा हमारे इस निकाह के और इस शादी के रिश्ते की दीवार पर पड़ता ही चला जाता। ठा ठा, दो हाथ औरत ने मारे तो 4 हाथ उसी रिश्ते की दीवार पर मर्द ने मारे, और एक दिन आता है कि फिर हल्का सा झटका दीवार गड़ा, फिर लोग कहते हो यार अचानक अचानक थोड़ी को तलाक उनकी उमूमन हो जाती है, इसके पीछे स्टोरी होती है। अब किसको गरज यार, पड़ोसी इन्वॉल्व हो, फैमिली मेंबर इन्वॉल्व हो, खानदान इन्वॉल्व हो, पैसा इन्वॉल्व हो। आप इस वक्त कोर्ट में जाकर पूछे वकीलों के पास, हजारों केसेस तलाकों के, हजारों केसेस तलाकों के, खुला के हजारों केसेस हैं, कैसे हो जाते हैं ये सारे? भाई शादियां पहले भी होती थी, घर पहले भी चलते थे, मियां बीवी में मसाइल पहले भी होते थे, तलाकें इतनी नहीं होती थी ना, नेवर नेवर। एक तो इसके कुछ रीजंस जिस पर मैं बहुत डिस्कस कर चुका हूं, लिहाजा मेरी आज आपसे एक बार फिर दरखास्त है, मेहरबानी करें, डिफ्यूज कर दें अपने इश्यूज को, कोई प्रॉब्लम नहीं है। अगर जैसे मिसाल के तौर पर आप उस झगड़े की बेस पर देखें, चलो आप कहे यार इसने मुझे यू बोला, वो बोलेगी इसने मुझे यू बोला, और दोनों ने गलत बोला और बहुत एक्सट्रीम गए, बहुत ऊपर तक गए, मगर मैं आप दोनों को पूछता हूं कि इसने जो यू बोला सही यू बोला, बट रीजन क्या था, रीजन क्या था, वो बेसिक रीजन जिस पर ये सारा मामला उठा, वो बेसिक रीजन पता है क्या था? वो पानी लाने में देर हो गई थी, पानी लाओ। उसने कहा ला रही हो ना, ये कौन सा जवाब है? अब ये जनाब ये हुई बेस, ये फिर इसके बाद बना पूरा, वो बलून बन गया इसका पूरा। या बच्चे को संभालो ना, या मैं काम नहीं करूं, मैं ये नहीं करूं, वो बोलेगी आपका बच्चा नहीं है, बदतमीजी नहीं करो। अरे भाई तो सही तो बोली आपका बच्चा नहीं है, बोला हाँ मेरा भी बच्चा है, थोड़ा संभाले, मेहरबानी करे मैं काम कर लूं यार। तो क्या हरज है, ये कुछ झगड़े हैं खाने पर, पीने पर, गर्म पर, ठंडे पर, मिर्ची पर, नमक पर, मसाले पर, बिजली बंद करने पर, बिजली खोलने पर, मैं सोया हुआ हूं लाइट ऑन कर देती हो, ओ भाई तो क्या करे, अंधेरे में आकर गिरे, सोने के टाइम सो, जागने के टाइम जागो। अब होगा ये कि आपके सोने का टाइम है, बीवी बच्चों को उठने का टाइम है, उनका रेस्ट का टाइम हुआ, वो बिचारी मतलब कि पूरा दिन काम करके थक गई, अब वो बोले कि मैं 2 घंटे या 1 घंटा थोड़ा रेस्ट करूं, तो साहब बहादुर उठ के मैदान में आए, जनाब आप खाना दो। तो ये इतनी डिफरेंट रूटीन लेकर चलेंगे तो आप सर्वाइव कैसे करेंगे, आप अपनी फैमिलीज को कैसे चलाएंगे आप? ये चीजें इसको नोटिस लें, इसको नोटिस लें। फिर आप वो ठीक है, औरत की घरेलू एक जिम्मेदारियां तो है ना, जिम्मेदारी है औरत की, इसको आप इग्नोर ना करें, ना इसको आप बिल्कुल आप इसको डिनाई भी ना करें। मेरी इस्लामी बहनें, मैं अपनी बहनों से बात कर रहा हूँ, जिम्मेदारी है, वक्त पर खाना तैयार हो, कपड़े हैं, प्रेस होता है, स्त्री वगैरह की चीजें होती हैं, शौक्स होते हैं, अपनी जगह पर होते हैं, हर चीज अपनी जगह, वो कहाँ रखा, क्योंकि ये घरेलू जिम्मेदारी है ना, वो भी तो दिन रात 8-8, 10-10 घंटे मेहनत करके कमा कर ला रहा है ना, मेहनत कर रहा है, 4 आदमियों की बातें सुनता है, धूप में जलता है, सब कुछ करता है, रिस्पॉन्सिबिलिटी है, ये उसकी रिस्पॉन्सिबिलिटी है, आपकी भी तो अंदर की रिस्पॉन्सिबिलिटी है ना, चीजें अपनी जगह पर हो। किचन में जाए तो पूछे कि भाई चाकू कहाँ रखे, तो वो इधर रखी हुई है, चम्मच वहां रखी है, गिलास मिल नहीं रहा है, फ्रिज में पानी नहीं है, कूलर में पानी नहीं है, तो जना वो चीज नहीं है, तो ये चीज नहीं है, तो ये ढूंढे तो वो ढूंढे, तो ये परेशानी, तो चाबी कहीं रख दी, तो मोबाइल कहीं रख दिया। तो औरत की अपनी रिस्पॉन्सिबिलिटी है कि वो देखे कि शौहर के आने जाने के, उठने जागने के जो वक्त हैं, और उसके पहनने ओढ़ने के जो मामलात हैं, इन तमाम तर चीज़ों को वो लुक आफ्टर करे। वो भी तो आप बोलो तबीयत ठीक नहीं, तो आप भी 2 गोली खाकर काम करती हो, तो वो भी 2 गोली खाकर कारोबार पर, काम पर, नौकरी पर चला जाता है। उसको ये टेंशन है कि मेरे घर के यूटिलिटीज भरने हैं, मैंने ये भरना है, मैंने वो भरना है, बच्चों की फीसें हैं, मेरे खराजात हैं, उसके लिए वो दौड़ भाग कर रहा है। आपकी ये जिम्मेदारी है कि जब ये घर पर आए तो इनको मैं सुकून दूँ, राहत दूँ, आसानियाँ दूँ, और इनकी चीजों की हिफाजत करूं, इनको चीजें इनकी जगह मिल जाएं। तो इंडोर रिस्पॉन्सिबिलिटी और आउटडोर रिस्पॉन्सिबिलिटी, लेकिन मर्द के लिए मैं इस्लाम भाई के लिए, आपकी आउटडोर के साथ साथ कुछ इंडोर रिस्पॉन्सिबिलिटीज भी बनती हैं कि चीजों को फेंके नहीं, मुंतशिर ना करें, بےترتیب نہ رکھیں, آپ خود اپنی ذمہ داریوں کو بھی سمجھیں, اٹھنے جاگنے کے حوالے سے بچوں کو بیٹھ کر ٹائم دیں, بیوی کو ٹائم دیں, فیملیز کو ٹائم دیں, پھر اگر ماں باپ ہے تو ان کو وقت دیں, واٹ ایور جو چیزیں میں عرض کرنا چاہ رہا ہوں. آئی تھنک کہ میں نے بہت ساری چیزوں کو کنکلوڈ کر کے کوشش کی ہے کہ میں آپ کے سامنے رکھوں اور دونوں طرف سے ہونے والے کچھ ایشوز کو اور دونوں کی کچھ ذمہ داریوں کو بیان کرنے کی کوشش کی ہے. اگر اس طرح اس رسپانسبلٹیز کے ساتھ اگر آپ اپنے آپ کو فیملی کے ساتھ لے کر چلتے ہیں, میری اپنی مطلب انڈرسٹینڈنگ یہ ہے کہ انشاءاللہ عز و جل رب کی رحمت شامل رہی تو ریشو آف ڈائیورس یہ بالکل نیچے آنا شروع ہو جائے گا, بالکل نیچے آنا شروع ہو جائے گا. پھر اگر کچھ ہو جائے, مثال کے طور پہ خدا نہ خواستہ مرد نے تجاوز کیا, چیخا چلایا یا کچھ اس طرح کی بات چیت کی, میں اپنی بہنوں سے میری بیٹیوں سے عرض کروں گا آپ امیجیٹ خاموش ہو کر سائڈ میں ہو جائیں. دیکھیں جب ہوا ہو رہی ہوں سیلاب ہو رہی ہوں آ رہا تو آدمی کھڑا نہیں ہو جاتا, وہ اس کو اڑا کے لے جاتا, عقل مند آدمی دیوار سے لگ جاتا ہے کہ یہ چیزیں نکل جائیں, اس کو نکل جانے دیں. اسی طرح خدا نہ خواستہ, خدا نہ خواستہ اگر بیوی آپے سے باہر ہو جاتی ہے اور ایکسٹرا آرڈنری ریئیکٹ کرتی ہے, بدتمیزی کرتی ہے, بد اخلاقی کرتی ہے, ہو جاتا ہے, نہیں کرنی چاہیے, نہ اس کو کرنا چاہیے نہ اس کو کرنا چاہیے. خدا نہ خواستہ اگر ایسا ہو جائے تو آدمی کو اپنے ایگو میں نہیں آ جانا چاہیے, میں مرد ہوں, مجھے آپ کو کیا ضرورت ہے اعلان کرنے کی, سب الحمدللہ مرد ہیں تو مرد ہیں تو پھر اپنی اس کو بھی تو دیکھیں نا کہ آپ پھر کیوں لڑ رہے ہیں, آپ کو اچھا لگتا ہے کہ عورت سے لڑنا, عقل مندی کریں, آپ بھی اس ٹائم پر تھوڑا سا کنارا پکڑ لیں, تھوڑا گرم پتیلی چاہے وہ پکڑے گا آپ پکڑے, ہاتھ بھی جلے گا برتن بھی ٹوٹے گا. ہینڈل کرنا سیکھیں, سچویشن کو ہینڈل کریں. جب یہ دونوں میاں بیوی اس قدر خوبصورت انڈرسٹینڈنگ کے ساتھ چلیں گے نا کہ یار کسی کے ساتھ بھی خدا نہ خاصا کوئی بشری تقاضا, طبیعت کا تقاضا, کوئی ایسی چیز ہو گئی مینٹلی طور پر, فزیکلی طور پر, بیماری کے تعلق سے, تو یار میں اگنور کر لوں گا, یار آفٹر آل یار شی از مائی وائف, ہی از مائی ہسبینڈ, یار میرا شوہر ہے, میری بیوی ہے, کیوں لڑے ہم آپس میں. انشاءاللہ رب کی رحمت شامل رہی, آپ دیکھیے گا آپ کو جینے کا لطف آ جائے گا, ارے گھر جائیں گے آپ کو مزہ آئے گا. لیکن یہ جو میں نے چیزیں بیان کی ہیں, اگر یہ آپ کے گھروں میں نہیں ہے تو آپ مجھے بتائیے, جن کے گھروں میں ڈسپیوٹ ہے یا اس کے علاوہ پلس مائنس کچھ نہ کچھ ہو رہا ہوگا, اللہ آپ کو اور مجھے فتنوں سے محفوظ فرمائے اور ان بلاؤں اور آفتوں سے بچا کر رکھے اور ایک دوسرے کو برداشت کرنے کی عادت پیدا کرے. نہ 100% توقع کے مطابق کسی عورت کو شوہر ملتا ہے, نہ 100% توقع کے مطابق کسی شوہر کو بیوی ملتی ہے, یہ یاد رکھیے گا. کمپرومائز کرنا سیکھیں, اچھی عادتوں کو اختیار کریں, بری عادتوں کو اگنور کریں. جہاں شریعت نے تربیت کرنے کے تعلق سے آپ کی ذمہ داری دی ہے وہاں اپنی یہ ذمہ داری پوری کریں. انشاءاللہ طلاق جیسی آفت سے رب نے چاہا تو بچ جائیں گے, رب نے چاہا تو بچیں گے, مگر آپ کو اپنا کردار ادا کرنا پڑے گا. لیکن ہو سکتا ہے آپ ابھی دوستی بھی کر لیں, یار چلو آپ اتنا بولا ہے عمران, چلو آج سے دوستی, آج سے اپنا جھگڑا بند, کوئی جھگڑا نہیں کرے گا. آپ وہ وعدہ کر لیں, نیت کر لیں سچی کہ میں آج کے بعد زبان نہیں چلاؤں گی. خدا نہ خواستہ اگر آپ کے اندر ہاتھ چلانے کی یا آپ میں بھی زبان چلانے کی یا آپ میں بھی ایگریسو والی ایسی عادت ہے تو پھر آپ بھی آج پکی نیت اور وعدہ کر لیں کہ انشاءاللہ میں بھی آج کے بعد کیئر کروں گا اور ہم دونوں انشاءاللہ ایک دوسرے کی عزت کی حفاظت کریں گے. دیکھیے بیوی کے لیے شوہر اور شوہر کے لیے بیوی دونوں کا لباس کہا گیا ہے, اور جب باہر کے لوگ انوالو ہوں گے نا تو آپ کو ایک دوسرے کے راز کھولنے پڑیں گے, اور وہ بہت ہی زیادہ تکلیف دہ معاملہ ہوتا ہے, بہت ہی تکلیف دہ. اس نوبت کو مت آنے دیجیے گا, اور اپنے بچوں کو بھی دیکھیے گا, بچے نہ بھی ہوں تب بھی دیکھیے کہ کیوں آخر یہ کام کریں. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد.
ترکمانستان میں آگ اگلتا صحرائی گڑھا. ترکمانستان کے صحرا میں ایک بہت بڑا گڑھا ہے جس کا سائز ایک فٹ بال گراؤنڈ کے لگ بھگ ہے, اور اس میں مسلسل 50 سال سے آگ بھڑک رہی ہے. اسی خاصیت کی بنا پر اس گڑھے کا نام آگ کا گڑھا پڑ گیا ہے. سائنسی تحقیقات کے مطابق کوئی نہیں جانتا کہ یہ گڑھا کب وجود میں آیا, البتہ یہ کہ 1971 میں روسی ماہرین ارضیات کی نظروں میں آیا. ماہرین ارضیات کو گمان تھا کہ اس گڑھے میں تیل کے بڑے ذخائر ہیں, انہوں نے یہاں खुदाई शुरू की तो इसका बालाई हिस्सा टूट कर गिर गया, जिसकी वजह से यहाँ एक गढ़ा बन गया जिससे कुदरती गैस मुसलसल खारिज हो रही थी। गैसों के असरात कम करने के लिए इस गढ़े में आग लगा दी गई। माहिरीन का ख्याल था कि ये आग चंद हफ्ते में बुझ जाएगी, लेकिन 5 दिहाइयों का वक्त गुजर चुका है, आज भी गढ़े में ये आग जल रही है। इस गढ़े की चौड़ाई 69 मीटर और गहराई 30 मीटर के लगभग है। इस गढ़े की शोहरत की वजह से सहराए करहकूम का ये इलाका एक सियाहती मकाम में तब्दील हो चुका है।
ये तो ये गढ़ा देखकर बस बंदा गौर करे कि ये आग, यहाँ की आग ऐसी है जहन्नम की आग कैसी होगी। अल्लाह की पनाह, 50 साल हो गए ये आग नहीं बुझी, और मैं मालूमात दे रहा था बारिशें भी इस आग को नहीं बुझा सकी। कोई इस वक्त इस आग को बुझा नहीं, जो वही तभी बुझेगी जब रब चाहेगा। ये है इंसान की बेबसी और ये है रब की कुदरत। दावत है एक ईमान वाले को कि अपने ईमान को मजबूत करे, और गैर मुस्लिमों के वो ईमान लेकर आए। ये आग का कुआं, ये आग का मैदान, जिसे अच्छा मैंने मालूम होती तो पता चला कि ये गैस तो इनको ये था कि 4-5 दिन में ये गैस आ गए, जो गैस खत्म कर देगा तेल निकल आएगा, तेल मिल जाएगा। तेल कहाँ से मिलेगा, ये तो 50 साल से आग ही आ गए और उस पर काबू भी नहीं पाया जा सक रहा। जो मेरी मालूमात है, देखें हमारे पास जितनी मालूमात है उसके जराए मैंने आपको बताए हुए हैं, मगर हम उससे एक सबक और इबरत की बात आपके सामने रखते हैं कि गौर करना चाहिए। वैसे भी ज़मीन और आसमान में के मामलों पर गौर करने की तो दावत दी गई है, मगर इससे फ़ायदा वही उठाते हैं जो अक्ल वाले, और अक्ल वाले मुसलमान हैं, और मुसलमान इससे फ़ायदा उठाते हैं, उनके ईमान को मजबूत करते हैं। मगर गौर व फिक्र करने की दावत तो दी गई है कुरान करीम में इस मुतालिक जो इरशाद आता है, आइए सुनते
हैं। इन फी खल्क السماوات والارض واختلاف الليل والنهار لآيات لأولي الألباب
बेशक आसमानों और जमीन की पैदाइश और रात और दिन की बाहम बदलियों में निशानियां हैं अक्ल मंदों के लिए।
الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار।
जो अल्लाह की याद करते हैं खड़े और बैठे और करवट पर लेटे, और आसमानों और जमीन की पैदाइश में गौर करते हैं, ऐ रब हमारे तूने ये बेकार न बनाया, बाकी है तुझे, तू हमें दोजख के अजाब से बचा ले।
अल्लाह हमें भी गौर व फिक्र करने की, गौर व खौस करने की, और उसकी कुदरत के ये जो मनाजिर हैं इसका, इस पर गौर करके अपने ईमान को मजबूत करने के अल्लाह तौफीक अता फरमाए।
सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
आसमानी बिजली चमकने का नया आलमी रिकॉर्ड कायम। मौसमियात के आलमी इदारे ने 700 किलोमीटर तवील बिजली चमकने की खबर जारी कर दी। आसमानी बिजली एक ऐसा फितरी मज़हर है जिसकी हैबत और दहशत सदियों से कायम है, और आज भी इंसान इस फितरी मज़हर से हैरत ज़दा है, क्योंकि सदियों पहले की तरह ये आज भी इंसानों की जान ले रही है। दुनिया भर में हर साल आसमानी बिजली गिरने के 2,40,000 वाक़यात रिकॉर्ड होते हैं, जिसके बाइस जंगलात में आग लग जाती है, जानवरों की हलाकत और बड़ी तादाद में लोगों की अमवात होती है। मदनी चैनल के नाज़रीन, 28 जून को आसमानी बिजली गिरने से मुतालिक आगही का दिन मनाया जाता है। हर साल की तरह रवा साल भी 28 जून को दुनिया भर में ये दिन मनाया गया। इस मौके पर मौसमियात के आलमी इदारे ने 2 रोज कबल यानी 26 जून को एक खबर जारी की, जिसमें बिजली चमकने के 2 वाकयात को आलमी रिकॉर्ड करार दिया गया। अक्वामे मुत्तहिदा के मौसमियात के इदारे WMO ने कहा है कि उन्हें जुनूबी अमरीका में बड़े पैमाने पर आसमानी बिजली चमकने के 2 वाकयात की तस्दीक हुई है। बिजली चमकने के ये दोनों वाकयात अपनी लंबाई और दौरानिये के लिहाज से एक नया रिकॉर्ड है। मौसम और आबोहवा के शदीद हालात से मुतालिक कमेटी ने बिजली चमकने के इन दोनों वाकयात की तस्दीक के लिए सैटेलाइट टेक्नोलॉजी इस्तेमाल की। वर्ल्ड मेट्रोलॉजिकल ऑर्गेनाइजेशन निस कुर्राए अर्ज़ आलमी और इलाकाई सतह पर मौसमों की शदीद सूरत हाल के रिकॉर्ड मुरतब करती है। मौसमियात के आलमी इदारे का कहना है कि इस सिलसिले का पहला वाकया जुनूबी ब्राजील में 31 अक्टूबर 2018 में रोनुमा हुआ था। इसमें आसमानी बिजली के चमकने की लंबाई 709 किलोमीटर थी, जबकि सबसे तवील दौरानिये तक आसमानी बिजली चमकने का रिकॉर्ड 4 मार्च 2019 को कायम हुआ। आसमानी बिजली का ये कड़ाका शुमाली अर्जेंटाइन के आसमान पर 16.73 सेकंड तक देखा गया। रिपोर्ट में कहा गया है कि आसमानी बिजली हर साल कई जाने ले लेती है। ऐसा ही एक वाकया 26 जून को इंडिया की दो रियासतों बिहार और उत्तर प्रदेश में रोनुमा हुआ, जहां आसमानी बिजली गिरने से 116 अफराद हलाक हो गए। इंडिया में 2005 से हर साल कम से कम 2000 अफराद आसमानी बिजली गिरने से हलाक हो जाते हैं। यकुम अक्टूबर 2018 में पाकिस्तान के इलाके सवात में कालाम के पहाड़ी इलाके में भेड़ों के रेवड़ पर आसमानी बिजली गिरने से 150 से ज्यादा भेड़ बकरियां हलाक हो गई थी, जबकि 15 नवंबर 2019 को सिंध में थरपारकर और सांगढ़ में आसमानी बिजली गिरने से 26 अफराद हलाक हो गए थे। याद रखें, आसमानी बिजली की चमक को कड़क के वक्त बहुत से लोग इस तूफानी बिजली की वीडियो बनाने के लिए निकल आते हैं। ऐसे शदीद मौसमी हालात में जरा सी बेएहतियाती किसी नुकसान का बाइस बन सकती है, खास तौर पर जब मोबाइल फोन या लोहे वगैरह के आलात आपके हाथ में हो। आसमानी बिजली वाकई बहुत खौफनाक कुव्वत है और ये आपके घर के अंदर भी पहुंच सकती है। मिसाल के तौर पर अगर आसमानी बिजली आपके घर के बाहर किसी इलेक्ट्रिक तार, टेलीफोन लाइन, प्लम्बिंग पाइपों या छत पर नस किसी पोल या लोहे की चीज से टकराती है तो ये उसके जरिए आपके घर के अंदर पहुंच जाती है। लिहाजा अगर आप किसी ऐसी चीज जो आसमानी बिजली से मुंसलिक हो चुकी है उसको छूते हैं तो नुकसान हो सकता है। आपके घर में मौजूद कंप्यूटर, टेलीविजन, एयर कंडीशन जैसी मशीनें भी आप तक आसमानी बिजली के असरात पहुंचाने का जरिया बन सकती हैं। तूफान और बादलों की गरज चमक के दौरान अगर आप घर में मौजूद हैं तो इलेक्ट्रॉनिक और होम अप्लायंसेस के स्विच ऑफ कर दें।
आपने आसमानी बिजली के ताल्लुक से एक अच्छी खासी मालूमात सुनी है। मैं यहाँ पर इंशाल्लाह इसके ताल्लुक से मज़ीद कुछ आपको बयान करने की कोशिश करता हूँ, जो अल्लाह की रहमत से आपकी मालूमात में भी इजाफा लाएगा और बहुत कुछ बातें समझने का हमें मौका मिलेगा। यहाँ पर शाह रोम हरकल ने हज़रत अमीर माविया रज़ी अल्लाह ताला अन्हु की तरफ जो एक मकतूब यानी लेटर लिखा, उसके ताल्लुक से मैं अर्ज़ करूँगा कि उसमें लिखा था कि उसमें चंद सवालात पूछे गए थे। इनमें से दो सवाल ये थे, आसमानी बिजली क्या है? रात, सूरह रात आपने नाम सुना होगा, और आसमानी बिजली क्या है, और रात यानी गरज, और इसकी आवाज क्या है? तो हजरत सैयदना अमीर मुआविया रदी अल्लाह ताला अन्हो ने जो कुछ जवाबात अता फरमाए वो ये थे कि आसमानी बिजली से मुराद फरिश्तों के हाथों में वो कोड़े हैं जिनसे वो बादलों को मारते हैं, और रात ये फरिश्ते का नाम है जो बादलों को चलाता है और उसकी आवाज उसकी कड़क है। ये मखतूतुल मदीना की किताब है, बहुत प्यारी किताब है, दीन और दुनिया की अनोखी बातें, इसके पहली जिल्द के सफ़ा नंबर 94 पर ये बातें लिखी हैं जो मैंने अभी आपके सामने बयान की हैं। यहाँ पर रात के ताल्लुक से मैं कुछ अर्ज़ करता हूँ। रात उस आवाज़ को कहा जाता है जो थोड़ा मुश्किल वर्ड आएगा लेकिन मैं इंशाल्लाह अर्ज़ करता हूँ, जो अजसाम समाविया, समाविया ये आसमानों की तरफ से मुराद है, की रगड़ से पैदा होती हैं और बादल में सुनाई देती है, यानी दो बादलों के टकराने से गरज, दो बादलों के टकराने से गरज और चमक के वक्त पैदा होती है। आसमान की गरगराहट है जो बारिश के वक्त बिजली की सूरत में बादलों से जमीन की तरफ उतरती है, उसको बिजली भी कहा जाता है। यह उस वक्त होता है जब बादल जमीन के करीब होते हैं, और ये आग जिस चीज पर गिरती है उसे जला देती है। ये कुछ बादल, बिजली, कड़क रात, इसके ताल्लुक से मैंने आपके सामने कुछ मालूमात बयान करने की कोशिश की है। मजीद इस पर कुछ चलते आगे। गरज यानी बादल से जो आवाज पैदा होती है उसके तस्बीह करने का भी यहां पर बयान है कि जैसे कुरान करीम में आया है वह यसब्बिहु अर्रअदु बिहमदिहि, और गरज इसकी हमद के साथ तस्बीह बयान करती है। गरज यानी बादल से जो आवाज पैदा होती है उसके तस्बीह करने के मायना ये हैं कि इस आवाज का पैदा होना खालिक कादिर हर नक्श से पाक जात के वजूद की दलील है, अल्लाह वाहदहू ला शरीक की। एक कौल यह है कि रात की तस्बीह से यह मुराद है कि उसकी आवाज को सुनकर अल्लाह ताला के बंदे उसकी तस्बीह करते हैं। बाद मुफस्सरीन का कौल यह है कि रात एक फरिश्ते का नाम है जो बादल पर मामूर है, वो उसको चलाता है और बादल से जो आवाज सुनी जाती है वो रात नामी फरिश्ते की तस्बीह है। हजरत इब्न अब्बास रदी अल्लाह ताला अन्हुमा बयान करते हैं कि नबी अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के पास यहूद आए और उन्होंने कहा, ए अबू कासिम, हमें बताइए कि रात क्या है। आपने फरमाया वो एक फरिश्ता है जिसको बादल के ऊपर मुकर्रर किया गया है, इसके पास आग का एक कोड़ा है, वो उससे जहां अल्लाह चाहता है बादल को हकाता है यानी चलाता है। उन्होंने पूछा और ये आवाज जो हम सुनते हैं ये क्या चीज है। आपने फरमाया जहां बादल को ले जाने का हुक्म दिया वहां ले जाने के लिए फरिश्ता जब बादल को कोड़ा मारता है तो ये उसकी आवाज है। उन्होंने कहा आपने सच कहा। तो ये एक तस्वुर है जिसे मैंने आपके सामने इस वक्त बयान किया है। ये जो बिजली का ये जो कड़क आप देख रहे हैं इसका बयान हुआ, गरज चमक वगैरह जिसको हम कहते हैं, ये चीज़ें हैं जिसे बस अल्लाह ताला की हमें पनाह मांगनी चाहिए। अल्लाह ताला आपको और मुझे इन चीज़ों से बचा कर रखे और अल्लाह आफियत आफियत और आफियत वाला मामला करे। ये कोई तफरी लेने वाले और दिलचस्पी लेने वाले मामलात नहीं हैं। मैं आपको अर्ज करूं कि हज़रत अब्दुल्ला बिन अब्बास रदी अल्लाह ताला अन्हुमा से रिवायत है, नबी अकरम सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने इरशाद फरमाया जब तुम गरज की आवाज़ सुनो तो अल्लाह ताला का जिक्र करना शुरू करो, क्योंकि ये जिक्र करने वाले को नहीं पहुंचती। इंशाअल्लाह अल्लाह का जिक्र करें, इस आफत से रब की रहमत से बचे रहेंगे। नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम बादलों की गरज और बिजली की कड़क के वक्त जो दुआ आप पढ़ते थे वो दुआ मैं आपको इंशाअल्लाह बयान करता हूं। सल्लु अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद। अल्लाहुम्मा ला तक्तुलना बिगज़बिका वला तुहलिकना बिअज़ाबिका वआफिना क़ब्ला ज़ालिक। ये दुआ रसूल करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने की है, यानी या इलाही अज़्ज़ वजल हमें अपने गज़ब से गारत ना कर और अपने अजाब से हलाक ना कर और हमें इससे पहले माफ़ फरमा। ये तिर्मिज़ी शरीफ की हदीस में ये दुआ बयान की गई है। हज़रत अबू अमर औज़ाई रहमतुल्लाह ताला अलैह बयान करते हैं, हज़रत सैयदना अब्दुल्ला बिन अबू ज़करिया रहमतुल्लाह ताला अलैह ने फरमाया आसमानी बिजली चमकते वक्त ये दुआ पढ़े, सुबहानल्लाह व बिहम्दिही, यानी अल्लाह अज़्ज़ वजल पाक है और उसी की हमद की जाती है, इससे गिरने वाली कड़कदार बिजली नुकसान ना पहुंचाएगी। तो ये चंद एक मैंने बिजली के ताल्लुक से, और इसके लिए काफ़ी मालूमात है आप सिरातुल जिनान سے بھی اس کو انشاءاللہ تعالی جب پڑھیں گے تو وہاں سے بھی آپ کو رب نے چاہا تو اچھا خاصا اس میں سیکھنے سمجھنے کا موقع ملے گا۔ تو میرے چند چیزیں یہاں آپ کو بجلی کی کڑک کے تعلق سے اور یہ گرج اور چمک اور بجلی جو گرتی ہے اور پھر مزید جو ڈاکیومنٹری آپ نے دیکھی اس کے تعلق سے بھی آپ کو بیان کیا ہے۔ الغرض یہ ہے کہ ہمارے یہاں جو ایک اسلامی دینی تصور ہے، ظاہر ہم اپنے پروگرام میں اس کو واضح کرنے کی کوشش کرتے ہیں اور یہ کیسے ہوتی ہے، کیا ہوتی ہے، اس کے تمام تر پہلو آپ کے سامنے اس وقت بیان کیے گئے ہیں۔ تو جب ایسا موقع آئے اللہ تعالیٰ سے عافیت 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 کا سوال کیا کریں، تم بکثرت ذکر کریں، جیسے میں نے حدیث پاک میں آپ کو بیان کیا کہ تم گرج کی آواز سنو تو اللہ تعالیٰ کا ذکر کرنا شروع کر دو، کیونکہ یہ ذکر کرنے والے کو نہیں پہنچتی۔ تو یہ آپ اس پر ضرور غور کیجئے گا جو بھی میں نے چند باتیں آپ کو بیان کی ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
بچپن میں والد کے ساتھ کھیلنے والے بچے بڑے ہو کر جارحانہ رویوں کو اختیار نہیں کرتے۔ تحقیق: بچے کی نشو نما ایک مسلسل عمل ہے جو ایک خاص ترتیب سے آگے بڑھتا ہے۔ جذباتی صلاحیتیں اور مناسب رویے سیکھنے کے لیے کم عمری میں بچوں کو والدین کی موجودگی اور ان کے وقت کی ضرورت ہوتی ہے، جس سے بچوں کو سیکھنے یا مشغولیت میں لگے رہنے میں مدد ملتی ہے۔ ایک نئی تحقیق کے مطابق جن بچوں کے والد بہت چھوٹی عمر میں ان کے ساتھ کھیلنے میں وقت گزارتے ہیں، ان بچوں کے طرز عمل اور جذبات پر قابو پانا آسان ہو سکتا ہے۔ ایک تازہ مطالعے سے یہ بات سامنے آئی ہے کہ والد کا کم عمری میں بچے کے ساتھ کھیلنا اس کے ذہن و جذبات پر اثر انداز ہوتا ہے۔ اس عمل سے بچوں کی عمر بڑھنے اور اسکول کی عمر کو پہنچنے تک اس کے شعور کو بڑھاوا ملتا ہے۔ بچپن میں والد کے ساتھ کھیلنے والے بچوں کا شعور ان کو بڑے ہو کر جارحانہ رویے میں مبتلا ہونے سے بچانے میں مدد دیتا ہے۔ ایسے بچے بیجا مداخلت، چڑچڑے پن، جسمانی اور زبانی جارحیت، خلل ڈالنے والی آواز، چیزوں کی توڑ پھوڑ، خود کو نقصان پہنچانے، حکم نہ ماننے اور ذمہ داری میں کوتاہی برتنے وغیرہ جیسے رویوں کا شکار نہیں ہوتے۔
آخر میں جو باتیں بیان ہوئی ہیں یہ وہ باتیں تھیں جن کی عموماً والدین شکایت کرتے ہیں کہ ہمارا بچہ یہ کرتا، ہمارا بچہ یہ کرتا، یا ہمارا بچہ یہ نہیں مانتا، یہ نہیں مانتا۔ یہ غالباً ہو سکتا ہے کہ جو لاسٹ میں جو آپ کو تھوڑی سی ڈیٹیل نظر آئی کہ بچہ یوں اس طرح کے رویوں، جو منفی رویے ہیں، تو ان منفی رویوں کا نگیٹو ایٹیٹیوڈ جس کو کہتے ہیں، اس کا جو بچے شکار ہوتے ہیں، اس کے کئی اسباب ہو سکتے ہیں، لیکن ایک سبب اس کا ہمارے سامنے یہ آیا ہے، وہ ہے والدین کا اپنے بچوں کو وقت نہ دینا۔ وقت دینا یہ ضروری ہے، ٹھیک ہے؟ اب وقت کیسے دے، وقت کیسے دے، یہ ہمیں آج تھوڑا سا سمجھنے کی ضرورت ہے۔ کیا وقت، کیونکہ بعض بچوں، بعض ایسے ہوتے ہیں، میں بتاؤں آپ کو، کہ وہ اپنے بچوں کے ساتھ کشتیاں لڑتے رہتے ہیں، فائٹنگ کرتے رہتے ہیں بچوں کے ساتھ، اٹھا کر پھینکیں گے، رکھیں گے، لڑتے رہیں گے، باکسنگ کرتے رہیں گے۔ وہ خود اپنے بچوں کو گویا کہ یہ تربیت کر رہے ہوتے ہیں کہ یہ سب کریں۔ وہ بچہ پھر وہ جو بڑا ہوتا ہے اس کو بھی مار دھار کی اور یہ ہاتھ پیر چلانے کی عادت ہو جاتی ہے۔ تو لہٰذا یہ بات سیکھنی اور سمجھنی بہت ضروری ہے کہ اپنے بچوں کو ہمیں وقت دینا کیسے ہے۔ وقت ضرور دینا ہے۔ آقا دو جہاں صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اپنے نواسوں کو، امام حسن اور امام حسین رضی اللہ تعالیٰ عنہ کو جو اپنا وقت مبارک عطا بھی فرمایا اور اس وقت مبارک کے اندر جو تربیت مبارک فرمائی، اس کے باقاعدہ کتابوں کے اندر واقعات لکھے ہوئے ہیں۔ اسی طرح اس پورے گھرانے کے اگر ہم واقعات پڑھتے ہیں، اسی طرح اور صحابہ کرام علیہم رضوان کی ہم اگر واقعات دیکھیں، تو ان کا ایک اپنا بچوں کی تربیت کرنے، جو ان کی اولاد مبارک تھی، اس کی تربیت کا ایک اپنا انداز ہوا کرتا تھا۔ اس وقت کے حالات اور واقعات جو جس چیز کا تقاضا کرتے، وہ اپنے بچوں کو وہ چیزیں سکھایا کرتے تھے، اس طرف ان کی مہارت لیا کرتے تھے۔ تو یہ ایک بہت ہی سمجھے کہ امپورٹنٹ ٹاپک ہے۔ بچوں کی کمپلین کا ہونا یہ اپنی جگہ پر ہے، مگر اس شکایتوں کے اسباب کا جائزہ لینا بہت ضروری ہے کہ والدین نے اول تو وقت دیا نہیں، اب دینا ہے تو کیسے دینا ہے۔ تو پہلے تو اس چیز پر آپ میرا خیال ہے آ جائیں کہ وقت دینا ہے۔ روزانہ اپنے بچوں کو کچھ نہ کچھ وقت والد صاحب دیں اور والدہ بھی وقت دیں، یعنی والدہ ایک جنرل ٹائم ہوتا ہے، مثال کے طور پر کھلانے میں وقت دے دیا یا کسی نہلانے دھلانے میں وقت دے دیا۔ یہاں جو میری مراد ہے وقت دینے کی، وہ تربیت ہے۔ دیکھیں نا، بچوں کے تعلق سے آپ نے بھی چند دفعہ حدیث سنی ہوگی کہ اپنے بچوں کو تین باتیں سکھاؤ، قرآن کی تلاوت، اپنے نبی کی محبت، اہل بیت کی محبت، یا روایت کا خلاصہ عرض کر رہے، تین باتیں سکھانے کا. تو یہ صرف یہ حدیث ہی تو صرف یاد نہیں کرانی، یہ کیسے سکھائیں گے، ان کے تعلق سے کیا کیا باتیں بتائیں گے، وہ ساری چیزیں ہمیں پتہ ہونی چاہیے. یعنی یوں سمجھیے کہ بچوں کی تربیت کرنے کے لیے خود والدین کی اپنی تربیت کا ہونا بہت ضروری ہے، جس کا میں بھی آپ کو اقرار کرتا ہوں، بلکہ اعتراف کرتا ہوں، جس کا ہماری سوسائٹی، ہمارے معاشرے میں فقدان ہے کہ تربیت کرنی کیسی ہے بچے کی. اب بچے کی تربیت کے لیے کوئی ایسا باضابطہ انسٹیٹیوٹ نہیں ہے، میری معلومات میں نہیں ہے. اب اس طرح مدد دعوت اسلامی کے بیانات، اجتماعات، مدنی چینل کے ذریعے کچھ نہ کچھ جیسے سیکھنے سکھانے کا ہم سلسلہ کرتے ہیں، لیکن ایک باضابطہ جس کے کہیں، جیسے کمپیوٹر کا کورس کرنے کے لیے، لینگویج کورس کرنے کے لیے، بعض چیزوں کی تربیت لینے کے لیے، کسی کو کس چیز کی تربیت لینی ہے، کبھی آپ نے سنا نہیں ہوگا کہ یہاں پر والدین کی تربیت ہونی ہے، کہ والد کو کس طرح کا مطلب ایٹیٹیوڈ اپنے بھائی. مجھے بیٹھے بیٹھے بھی بات یاد آئی، مفتی فضیل صاحب مدظل العالی، اللہ ان کو سلامت رکھے، مجھے ان کی ایک بات یاد آ گئی. یہ کہہ رہے تھے کہ جب میرے یہاں بچے کی ولادت کا مجھے جو خوشخبری ہوتی ہے، تو اس سے اس کے بعد حالانکہ میں نے پڑھا تھا، لیکن میں نے ایک بار پھر بچوں کی تربیت اور ان کی پرورش اور ان کی نشو و نما کے تعلق سے میں نے پھر ایک مطالعہ کیا. یعنی مفتی صاحب نے مجھے یہ بتایا، میں نے خود سنا ان سے. تو اس سے بھی اندازہ ہوتا ہے کہ یہ ہے احیاء العلوم کے اندر ہے. خود ہم دعوت اسلامی کی کتاب ہے تربیت اولاد، اعلیٰ حضرت امام اہل سنت کے اس میں کئی کچھ ایک رسالے ہیں جن میں آپ کے بھی ارشادات ملتے ہیں. امام غزالی رحمۃ اللہ تعالیٰ علیہ کی ایوہ الولد کتاب ہے، اے میرے بیٹے، مقتۃ المدینہ نے بھی اس کو شائع کیا ہے. تو لٹریچر موجود ہے، مواد موجود ہے، پڑھنے والے نہیں ہیں. اگر ہم یہ پڑھیں اور پڑھائیں اپنی اولاد کو کہ یہ بچوں کی تربیت کا طریقہ کار ہے، بچوں کی تربیت کا انداز ہے. آپ نے دیکھا ہوگا، میں خود پرسنلی طور پر اس بات کی حرص رکھتا ہوں، الحمدللہ رب العالمین، کہ امیر علیہ سنت کی جو اس طرح کے انداز ہیں، وہ ہم کچھ نہ کوئی ویڈیوز بنا کر ہم آپ کو دکھائیں، کچھ سوال جواب کا انداز، جیسے حسن رضا کے آپ عموماً ویڈیوز دیکھتے ہیں، امیر علیہ سنت کے دیگر آس پاس کے بچوں کی ویڈیوز دیکھتے ہیں، اور بھی ہمارے کئی مبلغین ہوتے ہیں جن کے بچوں کی کچھ نہ کچھ آپ ویڈیوز دیکھتے رہتے ہیں مدنی چینل پر. تو یہ بھی گویا کہ ایک اب جو بنا رہے ہیں ان کی ایک اپنی نیت کا اپنا جگہ، اللہ تعالیٰ ان کی اچھی نیتوں پہ ان کو اجر عطا فرمائے. ہمیں تو اسے سیکھنے کی کوشش کرنی چاہیے، تو وہ کیا اپنے بچوں کی کو سکھا رہے ہیں. تو اس طرح تربیت کا سلسلہ، اللہ کرے کہ یہ تربیت کیسے کرنی ہے اولاد کی، یہ آ جائے تو اب آتا ہے اپنی اولاد کے لیے وقت دینا. کیا وقت دیں؟ روزانہ آدھا گھنٹہ، ایک گھنٹہ، ڈیڑھ گھنٹہ، دو گھنٹے مل جاتا ہے وقت. فضول ادھر ادھر گھومنے بیٹھنے سے اچھا ہے اپنی اولاد کو وقت دے. آپ جب اپنی اولاد کے ساتھ لے کر بیٹھیں گے، ابھی کل پرسوں کی بات ہے، کسی نے وہ بچوں کے وہی موبائل کے ایشو ہیں، ایک یونیورسل ایشو ہے یار، بچے کا موبائل، بچہ موبائل لے کر بیٹھا ہے. اب آپ نے اسے موبائل چھین لیا، موبائل دو، اچھا وہ موبائل دے دیا، یوں تو منہ چڑھا کر بیٹھ گیا، اب موبائل دو گیا اس کا، اب آپ کیا کرے وہ؟ اچھا اس کا موبائل لے کر آپ نے جیب میں ڈالا اور اب اپنا موبائل لے کر بیٹھے ہوئے ہیں. اب آپ آلٹرنیٹ تو دیں اس کو، بچے کو آلٹرنیٹ دیں نا، اس کا کوئی نیمل بدل تو دیں. وہ آپ ذرا آگے پیچھے جاؤ گے، اب تو مطلب واش روم میں بھی چلے جاؤ گے تو پیچھے سے موبائل لے لے گا، جیسے دروازہ کھلے گا فوراً موبائل رکھ دے گا. تو یہ تو نہیں نہ بننے کی بات، لینا چاہیے، لیکن اس کو آلٹرنیٹ دیں. اور میں آپ کو عرض کروں پیارے اسلامی بھائیوں، بہترین آلٹرنیٹ آپ ہیں، بلکہ آپ ہی مین ہیں. آپ بچوں کے ساتھ بیٹھ جائیں، ان کے ساتھ کچھ باتیں کریں، انہیں واقعات سنائیں. بچے اسٹوریز سننے میں، واقعات سننے میں، حکایتیں سننے میں بہت دلچسپی رکھتے ہیں. ان کو بتائیں اپنے رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کی سیرت پاک کے تعلق سے معجزات، ان کو امام حسن، امام حسین رضی اللہ تعالیٰ عنہ کے واقعات بتائیں، دیگر مطلب کہ جو کمسین صحابہ کرام علیہم رضوان کے واقعات ہیں، جو جب چھوٹی عمریں تھیں وہ بتائیں، اولیاء کرام کے واقعات بتائیں، غوث پاک کے واقعات بتائیں، غریب نواز کے واقعات بتائیں، رحمہم اللہ تعالیٰ، دیگر اولیاء کرام بزرگان دین کے واقعات بتائیں. اولاد کی تربیت کرنی ہے نا، گھر میں اتنا کھانا رکھا ہے آپ نے، 10-10 ڈشیں بھی تو گھر میں رکھی ہیں، پتہ نہیں بچہ کب کا کیا کھانا پسند کرے گا، چپس بھی اس کو کھلا رہے ہیں، کبابیں بھی اس کو کھلا رہے ہیں، فلاں کھلا رہے ہیں، تو جناب وہ یہ کھلا رہے ہیں، وہ کھلا رہے ہیں، نوڈلس کھلا رہے ہیں، وغیرہ وغیرہ. بچہ کب کس کی فرمائش کر لے، آپ سب کر رہے ہیں نا، تو سنانے کے لیے، اس کی تربیت کرنے کے لیے، یعنی اس کی جسمانی صحت کے لیے آپ نے گھر میں 50 چیزیں رکھی ہیں، اس کی روحانی تربیت کے لیے بھی تو اپنے ذہن میں آپ کو 50 چیزیں رکھنی پڑیں گی، نہیں رکھنی پڑیں گی، رکھنی چاہیے آپ کو، وہ آپ کو آنا چاہیے. میں والد سے بات کر رہا ہوں، میں والدہ سے بات کر رہا ہوں کہ آپ کو آنا چاہیے. تاکہ وہ وقت کیا دینا ہے، کیسے وقت دینا ہے، غیبت بھی نہ ہو، چگلی بھی نہ ہو، تہمت نہ ہو. میں ایک دفعہ میں دیکھ رہا تھا، میرے سننے کے پاس 3-4 بچے موجود تھے، تھوڑی پرانی بات ہے، چند ایک بچے موجود تھے. تو ایک بچے نے ایک بچے کی شکایت کی، تو میرے سننے تو اس بچے کو فوراً شکایت پر ایک بڑے میٹھے اور پیارے انداز سے اس کو نصیحت فرمائی. تو ایک بچے نے ایسا مطلب غیبت والا معاملہ تھا، تو آپ نے نہیں غیبت بچے کو، حالانکہ گناہ نہیں ہوتا، نابالغ بچے کو گناہ نہیں ہوتا، لیکن اس کی تربیت. تو یہ بچوں کی آپس کی تربیت، آپ کا ایک بیٹا ہے تو آپ کے لیے اور ایزی ہے، جب دو ہوں گے تو آپ کے لیے تھوڑا ڈیفیکلٹ ہو جائے گا. تو یوں مطلب کہ اپنی عادت بنائیں، اور عادت کے لیے میں نے آپ کو ٹاپکس، کتابیں، رسالے، مواد کہاں سے ملے گا، میٹر کہاں سے ملے گا، ویب سائٹ پہ چلے جائیں، ہمارے سوشل میڈیا پہ جائیں، دعوت اسلامی کا جو مدنی چینل کا ہے، جو کڈس مدنی چینل ہے، اس سے فائدہ حاصل کریں. تو یوں مطلب کہ انشاءاللہ آپ کو بھی پتہ چلے گا. مین چیز یہی ہے کہ والد کیا بتائیں گے. اب آپ ان کو کوئی اور اسٹوریاں سناؤ گے، اس کو کسی اور دنیا میں لے کر جائیں گے، تو پھر وہ کسی اور ہی دنیا کی طرف چلا جائے گا. اس کو مدینے کی گلیوں میں لے کے جائیں، اس کو مدینے کی پاکیزہ فضاؤں کی، اس کو مطلب کہ اس کی طبیعت میں، اس کو وہ اس کی سوچوں میں لے کر آئیں، تو انشاءاللہ مدینہ مدینہ ہو جائے گا. تو آج کا جو ہمارا پہلا جو سبق تھا، یہ سبق کاموز خبروں کے تعلق سے، وہ یہ ہے کہ اپنے بچوں کو وقت دیں، وقت دیں. حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالی عنہ فرماتے ہیں، حافظوا علی ابنائکم فی الصلاۃ، یعنی نماز کے معاملے میں اپنے بچوں پر توجہ دو. اس کی وضاحت میں آگے لکھا تھا جہاں میں نے یہ پڑھا تھا، کہ اپنے بچوں کی اخلاقی اور روحانی تربیت کے لیے نماز کا عادی بنائیے. یہ میں نے نکالا تھا وہاں سے، ماہنامہ فیضان مدینہ کے آخر میں نماز کا جدول بنایا ہوا ہے بچوں کی تربیت کے لیے، اور والدین کو چاہیے. اب آپ ماہنامہ فیضان مدینہ لیں گے تو انشاءاللہ یہ بچوں کی نماز کی حاضری کا سارا نظام بنے گا. اب بچوں کو نماز، تو نماز کے لیے پھر وضو، تو یوں تھوڑا تربیت، امامہ سر پر پہن لو وغیرہ وغیرہ، جو بھی اس کے مطلب ہوتے ہیں. اس سے کیا ہوگا کہ بچوں کی اخلاقی اور روحانی تربیت کے لیے نماز کا عادی بنائیے. تو بچوں کو نماز کے لیے کہنا، تو انشاءاللہ وہ آپ کے ساتھ نمازی بھی بنیں گے، سجدہ بھی کریں گے، رکوع بھی کریں گے. تو یہ ایک انداز ہے گھر میں بچوں کی تربیت کا. تو اپنے بچوں کو وقت دیں، اور کس طرح وقت دینا ہے اس کے تعلق سے بھی میں نے آپ کو عرض کرنے کی کوشش کی ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
عید الاضحیٰ کے قریب آتے ہی جانور بھی چوری ہونے لگے. سپر ہائی وے سے چور 12 جانور لے گئے. عید الاضحیٰ قریب آتے ہی جانور بھی چوری ہونے لگے. کراچی شہر میں اسٹریٹ کرائم کی وارداتیں بڑھنے لگیں. تفصیلات کے مطابق کراچی میں سپر ہائی وے تھانے کی حدود میں 10 سے 12 ملزمان خالی پلاٹ میں بندے قربانی کے جانور چوری کر کے فرار ہو گئے. واردات کے دوران مزاحمت کرنے پر چوکی دار کو تشدد کا نشانہ بنا کر زخمی کر دیا. چوری ہونے والے جانوروں میں 9 بیل اور 3 بکرے شامل ہیں، جن کی مالیت لاکھوں روپے بنتی ہے. دوسری طرف کراچی کے علاقے PECHS سوسائٹی میں کم عمر نوجوانوں نے بکرا چوری کر لیا.
کیسے بکرے اٹھا کے جا رہے، کچھ سمجھ نہیں پڑ رہے. اب CCTV کیمرا کیا کر لے گا، وہ تو جب آپ کا بکرا نہیں ہوگا تب آپ جا کے دیکھو بھائی کیمرا کدھر ہے. ہمارے بھی CCTV کیمرے کیا ہیں ویسے؟ بیسیکلی یہ جو شارٹ سرکٹ کیمرے CCTV کیمرے ہوتے ہیں، اس کے پیچھے بھی ایک سائنس ہے نا، کیونکہ اس کے پیچھے باقاعدہ ایک CCTV روم ہوگا. انڈرسٹوڈ سی بات ہے، CCTV روم ہوگا اور وہ مطلب کہ وہ اس کا مانیٹرنگ سلسلہ ہوگا، یا گلیوں اور محلوں میں علاقے والوں CCTV کیمرے لگا لے، بعد میں ڈھونڈتے رہے نا پھر جو ڈھونڈے گئے. لیکن اصل جو CCTV کیمرے کا ایک پرپس، میں کمپلیٹلی بات نہیں کر رہا، میں کوئی اس پروفیشن کا آدمی نہیں ہوں، لیکن جو ایک بات سمجھ میں آتی ہے اور تھوڑا بہت مجھے بھی اندازہ ہے، تو جیسا ہمارا عالمی مدنی مرکز فیضان مدینہ، ٹھیک ہے نا،
और यहाँ पर भी कई जगह पर हमारे सीसीटीवी कैमरे लगे हुए हैं, लेकिन हमारा बाकायदा सीसीटीवी कैमरा जो लगे हुए हैं उसका बाकायदा टीवी रूम लगा हुआ है, इतने सारे टीवी स्क्रीन लगे हुए हैं और गोरिया के 24 आवर मोर और लेस एक मोबाइल का कर रहा हूँ उसको मॉनिटर करने के लिए बाकायदा इस्लामाबाद अपॉइंटेड हैं जो हर वक्त स्क्रीन पर देख रहे होते हैं। वरना कैमरे का क्या इतना खास फ़ायदा, वो तो भी जब पता चलेगा तब पता चलेगा, फिर ढूंढेंगे फिर देखेंगे। अब बात तो सियाने लोग होते होंगे, कैमरे को भी कपड़ा वपड़ा डालकर काम कर पीछे से आकर कपड़ा डाल दिया, चीज़ फंसा दी, तार काट दिया, फिर क्या करेंगे। तो सीसीटीवी कैमरों का एक बाकायदा जब लगाना ही है तो फिर इसके मकसद को भी पूरा करें, जब इतने खर्चे कर रहे हैं तो फिर इसका एक ऐसा रूम बनाएं और उसमें भी तजर्बेकार और ऐसे लोगों को रखें जो ईमानदार हों, दयानतदार हों, जो देखते रहेंगे। ताकि होता बरसों में ये रोज़ाना नहीं होता, सरहदों पर फौजें अपना काम कर रही होती हैं, जंगें रोज़ नहीं हो रही होती, मगर कि मुल्क का बहुत बड़ा बजट जो है ना, बहुत बड़ा बजट डिफेंस का ही होता है, वो हिफाजत के लिए होता है ना, हिफाजत के लिए होता है। आपने ट्रेकर का वो कंपनी से वो लगाया हुआ है सिस्टम, तो को गाड़ी रोज़ तो नहीं चोरी हो रही होती है, लेकिन जब होती है तो फिर ही आपका एक सिस्टम बोलता है, वरना तो हर सालाना फीस पेमेंट कर ही रहे होते हैं। तो इस तरह की चीज़ें हो रही होती है, तो ये एक प्रोटेक्शन के लिए है। तो ये तो चलो मैं सीसीटीवी के कैमरे के तौर पर, लेकिन अब ये कि हर गली में हर जगह पर ना निज़ाम है ना ये बज़ाहिर इसकी कोई पॉसिबिलिटी नज़र आती है, लिहाजा अब चूंकि ये प्रॉब्लम है और हर साल ये प्रॉब्लम होता है, ये भी आपको बता दूं, ये कोई फर्स्ट टाइम नहीं हुआ, ये हर साल प्रॉब्लम होता है और हर साल इसी तरह का मतलब के जो क्रिमिनल जो ग्रुप होता है, ये क्रिमिनल कम्युनिटी बनी हुई है। ईद के दिनों में पर्स चोरी करना, पैसे चोरी करना, और अब जैसे कि मैं आपको बताऊं, ये खबर तो नहीं है लेकिन एक पिछले सालों के वाकयात के पेश नज़र आपको एक वो समझे कि तवज्जो दिला रहा हूँ। देखिए जो मंडी जाता है ना, इसमें बास तो होते तफरी के लिए जा रहे होते हैं, लेकिन जो हर को तो तफरी के लिए नहीं जा रहा ना, तो जो मंडी गया है तो बात होगा कि 3-4 लोग जा रहे होते हैं, तो या तो अंदर का आदमी खुटा हुआ होता है, वो उसने मुखबरी करनी होती है, या फिर वो चालाक लोग होते हैं, तो पता है कि मंडी आए तो ये 2-2.5 लाख रुपये, 2-3 लाख रुपये लेकर आए होंगे, ये एक बात। तो जब मंडी जाएं अपने पैसों की हिफाजत करें, अपनी रकम की हिफाजत करें, और बहुत ही इस गौर और समझ से ऐसा जाएं, जब जानवर चेक कर रहे हैं तो उसमें वो, अब आप बताएं इतने मतलब के इतने बेजमीर और मैं बोलूं बेगैरत किस्म के लोग हैं कि अभी पिछले दिनों हमारे पास एक दो इस्लामी भाइयों का मुझे पता चला कि बेचारे जनाजे में गए, जनाजे में इनके मोबाइल निकाल लिया। यानी जो लोग नमाज जनाजा में जो जाते हैं और जनाजे को कंधा देते हैं, ताजियत के लिए जाते हैं, या जो लोग इनके जेबों से मोबाइल निकाल ले रहे, मौत आपके सामने है, मैयत आपके सामने है, जनाजा आपके सामने है, या बिल्कुल खत्म हो क्या गया हम लोगों को, क्या मतलब के कब्रिस्तानों में जाकर हम करप्शन करेंगे, जनाजों में जाकर करप्शन, मौत नसीहत के लिए काफी है, बंदा मौत को देखकर तो वैसे ही तौबा कर लेता है गुनाहों से, और यहां तो जनाजे में जाकर, यार जैसे मस्जिदों में जाकर लोग चोरियां करते हैं, ठीक है चोरी चोरी है, जब बाहर करेगा मस्जिद में करे गलत ही है, लेकिन मस्जिद में जाकर चोरी तो फिर ज्यादा एक समझ में आती है ना बात। आप सोचिए कि मस्जिदों में जो घड़ियां हैं, घड़ियों को भी लोहे की जंजीरों में बांध के रखना होता है कि यार ये कोई आगे घड़ी लेकर ना चला जाए, मस्जिद की घड़ियां चोरी कर लेंगे, चप्पल तो चोरी करने का था ही, मस्जिद की घड़ियां चोरी कर लेंगे, ऐसे लोग हैं मस्जिद के टॉयलेट के लोटे तक नहीं छोड़ दे, वो भी चेन से बांध के रखो, बताया यार अब बताओ, जहां मतलब के टॉयलेट के लोटे चोरी हो जाते हो चेन से बांध के रखो, वहां जानवर क्या बोलता है उसको कैसे बांध के रखना होता होगा। तो मेहरबानी करें कि ये होशियार खबरदार जो बोलूं वो कम, कि जब आप मंडी जाएं अपने पैसों की हिफाजत करें, फिर पता है कि 2-3-4 घंटे से पहले से जानवर खरीद कर आना नहीं है, तो पीछे कार को फॉलो करते हैं लोग कि अभी ये कार पार्क हुई है, अभी इससे 2-3 घंटे से पहले तो आना नहीं है, उसमें से टेप चोरी कर लो, उसमें से फलां चीज चोरी कर लो, ये कर लो, या गाड़ी चोरी कर लो, माज़ अल्लाह
اس کی حفاظت کی صورت بنائیے گا. خیر الناس من ينفع الناس. میں الحمدللہ دین و نصیحت دین خیر خائی کا نام ہے, میں آپ کی خیر خائی کر رہا ہوں اور عرض کر رہا ہوں کہ مہربانی, کیونکہ یہ بہت ہی بے ضمیر لوگ ہیں. بڑی مشکل سے پندرہ ہزار روپے آپ کے, 15,000 روپے میرے, 15,000 روپے اس کے کر کر کے کوئی لاکھ سوا لاکھ روپے کا, یا سات آدمی مل کر ایک جانور خریدنے جاتے ہیں کہ یار اللہ کی راہ میں قربانی کریں گے. ایک دل کرتا ہے یار اجتماعی قربانی اپنی جگہ پر ہے, وہ جس کو وہ سمجھ میں آتی ہے اجتماعی قربانی, لیکن ایک دل کرتا ہے یار اپنا جانور کاٹیں گے یار. ایک ہوتا ہے, اب وہ بےچارے اتنے پیسے جمع کر کے گئے, یہ ان کا پیسے چوری کر لیے یار, جانور لائے تو جانور چوری کر لیا, بکرا اٹھانے میں کتنی دیر لگتی ہے یار, بکرا اٹھا کر لے گئے گاڑی کے اندر ڈگی میں ڈال کے لے گئے. اور بھائی یہاں تو رکشے کے اندر پتہ نہیں کون کون سا جانور ڈال دیتے ہیں, وہ سوشل میڈیا پہ مووی چلتی ہے, سمجھ نہیں آ رہا کہ یہ کیا وہ رکشہ کھول وول کے ڈالا تھا کیا, پیچھے سے رکشہ پیک کر دیا اوپر سے, ایسا عجیب و غریب نظام ہے. تو مہربانی کریں اپنے, یہ ہے ہو رہا ہے نا, تبھی آپ کو ہم خبر دے رہے ہیں. اور ان بے شرم بے ضمیر اور بے غیرت لوگوں کا پتہ بتا رہے ہیں کہ یہ لوگ ہیں ایسے یہ کر رہے ہیں, ہو سکتا ہے یہ آپ کے ہمارے محلوں میں بھی رہ رہے ہوں پتہ بھی نہ چلے. اور یہ اچھا یہ محلے میں کرے گا نہیں, اس کی اپنی ترکیب ہوگی ہوتی ہوں گی سیٹنگ, کہ یہ محلے میں رہتا ہوگا, محلے والا مخبری کرتا ہوگا, باہر والا آ کر کرتا ہوگا. یہ سارے مطلب کہ مافیا چور چکے کہتے آوے کا آوا بگڑا ہوا ہے. اب ایسے میں کیا کریں گے نا, آپ ایک ایسی سڑک پر گاڑی چلا رہے جہاں ہر آدمی گاڑی ٹھوکنے کے لیے تیار ہے, آپ کو مارنے کے لیے تیار ہے, گاڑی ڈینٹ لگانے کے لیے تیار ہے, اس میں اب آپ بولو یار میں کیا کر سکتا ہوں. بھائی آپ اپنی گاڑی بچائیں, اپنی جان بچائیں. اب ان سب کو تو ڈرائیونگ سکھانے سے رہے, کم از کم یہ کہ ہم اپنے آپ کو جتنا سیفٹی اور سیف موڈ میں لے کر چل سکے چلیے. تو گاڑی ہو, جانور ہو, پیسہ ہو, واپس لائیں, ہو سکے تو کچھ علاقے والے محلے والے مل کر کوئی ایسا چوکی دار رکھ لیں جو جانوروں کی حفاظت کرے. اب مجموعی طور پر ہو سکتا ہے کہ 25-30-40 لاکھ روپے کے جانور ہوں, اور اگر کوئی آدمی کو آپ 50,000 روپے دے دو, بلکہ 50,000 تو خیر نہیں کوئی لے گا شاید, 15 کیونکہ ہے تو 10-15 دن کی کہانی, 10-15 دن کے وہ 20-25,000 روپے لے لے گا, کیا لے لے گا؟ ایک جانور والے کے حصے میں شاید 2-500 روپے بھی نہیں آئے گا, اور وہ اس کی چیزیں اس کا چیز محفوظ ہو جائے گی, جبکہ وہ بھی پیسہ نہ کہ وہ سویا رہ گیا اور وہ جانور بھی گیا. تو وہ جو بھی ہو اس کو دیکھ لینا. اب یہ میں نے ایک مشورہ دیا ہے کہ اس طرح چیزیں اپنی بچائی جا سکتی ہے, ورنہ یہ مجھے تو سچ یہ بتاؤ کہ جب یہ جانور چوری ہونے کا ہے نا, میں جب انہوں نے خبر پہنچے گا یار اس کو لے لو ابھی فی الحال, کیونکہ ابھی جانور آنا شروع ہوا ہے. تو یہ ہے بس, یہ پرابلم ہے. پتا یہ پرابلم کیا ہے, ہمارے تربیت نہیں ہے. میں اتنا اس معاملے میں کرتا ہوں میں آپ کو بیان نہیں کر سکتا, ہمارے تربیت کا پرابلم ہے. ایجوکیشن, ارے بھائی کیا بولوں میں اب اس پہ, زیادہ بول بھی نہیں سکتا. تربیت نہیں ہے, تربیت نہیں, خوف خدا, عشق رسول, تقوی, پرہیزگاری, سیوک سینس, مینرز, لوگوں کی ہمدردیاں, خیر خواہی, ایک درد امت, یہ بہت ساری چیزیں ہوتی ہیں. کہ حضرت یونس بن عبید رحمت اللہ تعالیٰ علیہ, آپ کی کپڑے کی دکان تھی, تو آپ نے اپنے بھانجے یا بھتیجے کسی کو بٹھایا تو کہ چیزیں بیچے. جب آپ واپس آ رہے تھے تو آپ نے ایک شخص کو دیکھا کہ وہ آپ کی وہ کپڑا آپ کی دکان کا تھا, وہ سوٹ تھا جو بھی تھا, آپ سمجھ گئے میری دکان. آپ نے پوچھا کتنے کا لیا. میں ایک ایگزامپل دے رہا ہوں, یادداشت ایک ایگزامپل کے طور پہ دے رہا ہوں, فیکٹس فیگر وہ ایز اٹ از فیگر کوٹ نہیں کر سکوں گا. تو فار ایگزامپل اس نے کہا 400 روپے کا. آپ نے کہا یہ 400 روپے کا تو نہیں, یہ تو میری دکان پہ 200 روپے کا ہے. آپ اس کو دکان پہ لے کر چلے گئے, اور دکان پہ لے جا کر کہا کہ یہ 200 روپے کی چیز آپ نے 400 میں کیوں بھیجی. تو پھر کہا کہ آپ یا تو 200 روپے واپس لیں یا یہ 200 والی چیز لے لیں. بولا مجھے 400 میں ٹھیک ہے, یہ میرے لیے پرابلم نہیں ہے, 400 روپے میں مجھے نہیں پرابلم. آپ کیوں پرابلم, آپ کو کیا ہے؟ میں نہیں, یا تو آپ 200 روپے لیں یا یہ واپس کریں, یا مطلب جو 200 والی چیز لے لیں. خیر آؤ 200 روپے ان کو دے دیے. اس سے پوچھا یہ ہے کون بزرگ؟ کسی نے کہا حضرت یونس بن عبید ہیں رحمۃ اللہ تعالی علیہ. تو کہا اچھا یہ وہ. اس نے کہا خدا کی قسم
جب ہمارے یہاں بارش نہیں ہوتی نا، اب ان کا نام لے کر اللہ کے حضور واسطہ دیتے ہیں ان کے نام کا کہ یا اللہ ان کا واسطہ بارش برسا، بارش برستی ہے۔ یہ نیک لوگ، یہ دور تھا ہمارا۔ جی ہاں جی، مسلمانوں کے واقعات بیان کر رہا، مسلمان ایمانداری، دیانتداری، شرافت، لوگوں کی غمخواری، لوگوں کی خیر کا، یہ ہمارے ٹاپکس ہیں، یہ ہماری چیزیں ہیں۔ لوگوں کا خیال رکھنا، یعنی آپ حدیث سمجھے، ہر تر جگر میں اجر ہے، یعنی جانور پر رحم کرنے والوں پر رحم کیا جاتا ہے۔ پیاسے کتے کو پانی پلانے والے کی مغفرت کی بشارت بیان کی گئی ہے۔ اتنا خوبصورت دین ہے ہمارا، اور اسی دین کو ماننے والا اپنی بے عملی کی وجہ سے اپنی ہی لوگوں کو نقصان پہنچا اور لوگوں کو نقصان پہنچائے اور یہ چیزیں کرے، یہ کیسے ہوئے؟ تربیت کی کمی ہے۔ اصل میں ہے کیا؟ تربیت کی کمی ہے۔ شروع سے تربیت ہماری ہونی چاہیے، تعلیمی اداروں میں تربیت ہونی چاہیے، ورنہ کیسے ہوگا یار، اسکول، کالج، یونیورسٹیز کے اندر لوگوں کی چیزیں چوری ہو جائیں۔ یہ شروع سے ہی ہو رہا ہے نا، اسکول سے پینسل چوری ہو گئی، ربڑ چوری ہو گیا، ڈبی چوری ہو گئی، کاپی چوری ہو گئی، کسی کا جیب سے یہ چوری ہو گئی، کوئی ٹیفن باکس لے کر گیا، اس کے اندر تو کھانا چوری ہو گیا، یہ سب اسکولوں میں ہوتا ہے نا۔ پھر یہ چیزیں بڑھتی ہیں آگے، تعلیم تو ہوئی مگر وہ تربیت، وہ خوف خدا والا کام تو نہ ہو سکا۔ جہاں نہیں ہو سکا وہاں کا کہہ رہا ہوں، جہاں ہو رہا ہے مدینہ اللہ کا شکر ہے، تربیت کی بہت کمی ہے پیارے اسلامی بھائیوں۔ اور دعوت اسلامی کا آپ پورا آپ دیکھ لیں، الحمدللہ رب العالمین تقریباً 41 ایئرس دعوت اسلامی کو، آلموسٹ 12 ایئرس مدنی چینل کو ہو گئے۔ آپ کنٹینیو دیکھ لیں، دعوت اسلامی کا بہت زیادہ زور تربیت پر ہے، ذہن سازی پر ہے، افراد کی تربیت پر ہے، کریکٹر بلڈنگ پر دعوت اسلامی زور دے رہی ہے کہ کردار بہتر ہوگا تو انشاءاللہ معاشرہ بہتر ہوگا، ورنہ یہ چوری ڈکے۔ یعنی بتائیں کہ قربانی کے جانور باندھ کر نیچے رکھو، یعنی گاڑی نیچے رکھتے تھے ڈر لگتا تھا، موٹر سائیکل نیچے رکھتے ڈر لگتا، اب گائے بکرے بھی باندھ دیکھے تو ڈر لگے گا کہ یار صبح ملے گا کہ نہیں ملے گا، اور لے جانے والا پتہ ہے اتنا عجیب ہوگا کہ آپ کا جانور سمجھ کا گھاس بھی لے جائے گا، کیا بھائی گھاس کے پیسے کون لے گا؟ اور رسی بھی گردن سے نہیں کھولے گا، رسی ہک سے کھولے گا، بولے بھائی کون 50 روپے کی رسی دے گا؟ یہ لوگ ہوتے ہیں، ٹرینڈ ہیں، چوریوں میں، ڈکیتیوں میں ٹرینڈ لوگ ہیں، اللہ کی پناہ۔ اب آپ بتائیے تربیت کی کتنی ضرورت ہے۔ میرے مبلغو، دعوت اسلامی والو، آپ بتائیں نیکی کی دعوت، تبلیغ دین، امر بالمعروف نہی عن المنکر، اس کی کتنی حاجت ہے؟ درس کی، بیان کی، نیکی کی دعوت کی کتنی ضرورت ہے؟ اور اس طبقے تک بات پہنچانی ہے جو شاید ہمیں اس وقت دیکھ کو سن نہیں رہے ہوتے، کیا اللہ کے عذاب سے ڈرانا ہے کہ یہ پیسہ کہاں کام آئے گا؟ دنیا میں یہ پیسہ وبال بنتا ہے، بیماریاں، پریشانیاں، طرح طرح کی، اور قیامت کے دن عذاب کہ حرام مال اگر خرچ کرے تو برکت نہیں، صدقہ کرے تو قبول نہیں، چھوڑ کے مرے تو عذاب قبر کا سبب، خیر ہی نہیں ہے اس میں، حرام مال میں کہاں خیر ہے؟ چوری، ڈکیتی، لوٹ مار، موبائل لے لیا، موٹر سائیکلیں چوری کر لیتے یار بےچارے نے، ابھی مطلب اس سے 25,000 اسے 10,000 روپے لے کر اس نے 50,000-60,000 روپے کی موٹر سائیکل خریدی یار، اور تم اس کو گن پوائنٹ پہ لے کے موبائل چھیر کر موٹر سائیکل لے کر چلے گا، اس بےچارے کا حال کیا ہوگا؟ خوب محنت کرو، مزدوری کرو، کام کرو، چوری کیوں کرتے ہو؟ ڈکیتیاں کیوں کرتے ہو؟ لوگوں کا مال کیوں لوٹ رہے ہو؟ کیوں یہ کام کر رہے ہیں آپ؟ چوری ڈکیتی اس کی شریعت نے اجازت نہیں دی ہے۔ اللہ ہمارے حال پر رحم فرمائے، ہمارے گناہ معاف فرمائے۔ البتہ یہ جو طبقہ ہے، اس تک اللہ کرے ہماری نیکی کی دعوت بات پہنچے، ان کے دل میں خوف خدا پیدا ہو جائے، اللہ سے ڈریں۔ اور اللہ تو دیکھ رہا ہے نا، آپ نے پولیس والے کو رشوت دے دی، فلاں کو، ہر پولیس والا رشوت کہاں ہی لیتا، لیکن لیتے تو ہیں نا، پھر بھی آپ نے یہ کر لیا، بولے کہ اللہ تو دیکھ رہا ہے نا، اللہ سمعی ہے، بصیر ہے۔ آپ اس وقت جانور کھول رہے ہو، اسی وقت روح قبض ہو گئی آپ کی، تو کیا چوری کرتے کرتے مرو گے؟ ڈکیتی کرتے کرتے مرو گے؟ کسی کی موٹر سائیکل لے کر آپ بھاگے ہو، چوری کر کے حادثہ ہو گیا، مر گئے، کیا ایسی موت کو کوئی پسند کرے گا؟ کیا نہ، نیور پوسیبل ہے۔ تو ہمیں تو مجھے مرنا ہے آقا گنبد خضرا کے سائے میں، وطن میں مر گیا تو کیا کروں گا یا رسول اللہ؟ عاشق رسول تو مدینے میں مرنے کی دعا کرتا ہے، اور یہ چوری ڈکیتی کرتے کرتے بندہ مر جائے, اللہ نہ کرے, اللہ نہ کرے, اللہ نہ کرے. کر لے توبہ, رب کی رحمت ہے بری, قبر میں ورنہ سزا ہوگی کری. ایک دن مرنا ہے آخر موت ہے, کر لے جو کرنا ہے آخر موت ہے. نہ گھر میں یہ کام کرے, نہ باہر یہ کام کرے, نہ محلے میں کرے, نہ کسی اور جگہ کرے, نہ شرافت کی زندگی گزارے اور اپنی چیزوں کی حفاظت کریں. میں کافی کچھ اس موضوع پہ بیان کر گیا, بولا آگے لے گیا موضوع کو, لیکن اب ہے یہ اس وقت. اللہ ہمارے اداروں کو بھی ایسی توفیق عطا فرمائے کہ وہ بھی اپنی ایسی نظر رکھیں چاروں طرف کہ یار کیسے کوئی مطلب کہ وہ چوری کر کے چلا جائے گا, یار کیسے چلا جائے گا. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
اے قارعہ تیرے